السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ہے، پروگرام جہاں رنگ میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ انجم ہیرلڈ گل، جبکہ انجینئر ریمیش ڈوبنسکی۔ اور آج کے اس پروگرام میں جن موضوعات پہ ہم بات کریں گے، سعودی پرنس کے پاکستان کے دورے کے پس منظر میں ہم جانیں گے کہ پاکستان کا جو توجہ ہے وہ انویسٹمنٹ کے اوپر، سرمایہ کاری کے اوپر ہے، اور اس کے ساتھ ساتھ دوست ممالک اور عالمی مالیاتی اداروں سے قرضہ لینے پہ۔ یہ چیزیں آیا پاکستان کو موجودہ مالی دباؤ سے یا بحران سے نکال سکتی ہیں، اس پہ بات ہوگی۔ پروگرام کے دوسرے حصے میں گفتگو ہوگی۔ افغانستان کے اندر ایک پیس جرگہ ہو رہا ہے جس کا خیر مقدم کیا ہے سابق صدر حامد کارزئی نے بھی، سو اس طرح کے پیس جرگے جو ہیں وہ کتنے معاون ہو سکتے ہیں۔ دوسری جانب طالبان اور امریکہ کے درمیان مذاکرات کا اگلا دور دوحہ میں ہونے جا رہا ہے، لیکن اس سے پہلے طالبان اپنے ایک اہم لیڈر، اس کی رہائی چاہتے ہیں، کیا امریکہ یہ مطالبہ قبول کرے گا۔ تیسرا سیگمنٹ، اب پاکستان کے اندر گیس کا بحران، حکومت کے اوپر دباؤ ہے کیونکہ انڈسٹری اور گھریلو صارفین دونوں پریشان ہیں۔ آخر میں پی ایس ایل سیزن 4 کے اوپر بات ہوگی، یہ سیزن باقی تینوں سیزن سے کس انداز میں مختلف ہے، کتنا جوش و جذبہ اس سیزن کے لیے پایا جاتا ہے جس میں کم و بیش 8 میچز پاکستان کے اندر کھیلا جانے ہیں۔ اور چلتے ہیں پروگرام کے ہم پہلے حصے کی جانب۔ سعودی کراؤن پرنس، سعودی ولی عہد شہزادہ محمد بن سلمان، وہ 16 فروری کو پاکستان پہنچ رہے ہیں، اور ان کے اس دورے کو پاکستان بہت اہمیت دی جا رہی ہے۔ سعودی پرنس نے اگرچہ پاکستان سے کے وزٹ کے بعد ملائیشیا بھی جانا ہے، دیگر ممالک کا بھی انہوں نے دورہ کرنا ہے، لیکن اس دورے کو بہت اہمیت دی جا رہی ہے اس اعتبار سے کہ توقع یہ ہے کہ سعودی عربیہ پاکستان کے اندر 10 ارب ڈالر کے سرمایہ کاری کے لیے، مختلف شعبوں میں سرمایہ کاری کے لیے معاہدے کر سکتا ہے۔ پاکستان کے سابق آرمی چیف تھے جنرل راحیل شریف، لیکن وہ اس وقت جو ہیں وہ جنرل راحیل شریف سعودی عربیہ کے اندر جو متحدہ افواج ہیں ان کو بھی وہ ہیڈ کرتے ہیں، سو اس اعتبار سے آج ان کی ملاقات رہی وزیراعظم نواز شریف سے بھی، اور اس کے ساتھ ساتھ وہ ان کی ملاقات وزیر خارجہ سے ہوئی، اور وہ سعودی بیسڈ اسلامک ملٹری کاؤنٹر ٹیررزم کوئلیشن اس کو ہیڈ کر رہے ہیں۔ انہوں نے علاقہ سلامتی کے معاملات پہ بات کی، اور اس کے علاوہ ساتھ ساتھ پیس ایفرٹ اینڈ اسٹیبلٹی ان ریجن، لیکن بہت سارے لوگوں کے نزدیک آف کورس اس دورے سے پہلے جو شہزادہ محمد بن سلمان ہیں ان کی سیکیورٹی کے اعتبار سے بھی چیزیں ان کے مد نظر ہوں گی۔ سو فوکس ہمارا اس سیگمنٹ کے اندر اگین یہ ہے کہ سعودی عربیہ ہو، متحدہ عرب امارات ہو، یا دیگر ممالک جن کو پاکستان اپیل کر رہا ہے، ترغیب دے رہا ہے کہ وہ پاکستان کے اندر سرمایہ کاری کریں، پاکستان سرمایہ کاری کے لیے کتنا پرکشش ملک ہے ان ملکوں کے لیے، اور یہ جو سرمایہ کاری ہو رہی ہے، جیسے یہ 10 بلین ڈالر پچھلے دنوں میڈیا اطلاعات کے مطابق کچھ رشین کمپنیوں نے گیس سیکٹر کے اندر انویسٹمنٹ کی بات کی، چائنا جو ہے نا پانی اور اس طرح کے مختلف شعبوں کے اندر افغان بارڈر ریجن کے اوپر انویسٹمنٹ کی بات کر رہا ہے، سو یہ انویسٹمنٹس پاکستان کو کتنا مدد دے سکتی ہیں، اور اس کے جو ٹرکل ڈاؤن یعنی اس کے جو اثرات نیچے تک جانے میں کتنا وقت لگے گا۔ نادیہ فاروق ہمارے ساتھ ہیں، اکنامک کنسلٹنٹ ود ایشیا ڈیولپمنٹ بینک، اور پہلی بار ہمارے پروگرامز میں ہیں۔ زبیر موتی والا صاحب ہمیں جوائن کر رہے ہیں، پریزیڈنٹ پاکستان افغانستان جوائنٹ چیمبر آف کامرس، سی پیک سے جو منسلک آف کورس جو منصوبے ہیں ان کے اوپر بھی ان کی نظر ہے، اور اس کے ساتھ ساتھ یہ جو حالیہ کنسلٹیشن ہے بزنس مین کے ساتھ، بزنس کمیونٹی کے ساتھ حکومت کی، وہ اس کو بھی دیکھتے رہے ہیں۔ زبیر موتی والا صاحب آپ ہمارے ساتھ ہیں جی؟ نادیہ فاروق ہیں اکنامک کنسلٹنٹ ود ایشین ڈیولپمنٹ بینک، ان کی لائن ڈراپ ہو گئی، ہمارا رابطہ ان کے ساتھ ہوتا ہے تو ان سے بھی ہم اسی موضوع کے اوپر بات کرتے ہیں۔ اکنامک پریشرز ہیں، مالی دباؤ ہے حکومت کے اوپر، حکومت کا موقف یہ ہے کہ بے شمار قرضے ہیں، اور قرضے چکانے کے لیے آج بھی پرائم منسٹر عمران خان نے کچھ دیر پہلے کہا کہ قرضوں کی صرف قسط نہیں بلکہ سود ادا کرنے کے لیے روزانہ بنیادوں پہ 6 ارب روپے درکار ہیں، اس لیے حکومت بہت سارے معاملات میں سبسڈیز نہیں دے سکتی، لیکن وہ بہت آپٹیمسٹ ہیں، بہت ان کی یہ امیدیں ہیں کہ آنے والے وقت میں پاکستان کو وہ بہتر جگہ پہ دیکھ رہی ہیں۔ بزنس کمیونٹی کا جو اعتماد ہے اس اعتبار سے وہ بہت اہمیت کا حامل ہے، کیا بزنس کمیونٹی پاکستان کی کیا وہ بھی یہ سمجھتی ہے کہ پاکستان بہتر ٹریک کے اوپر ہے، جس کی جو یا اس ٹنل کے دوسرے اینڈ پہ اس کو بھی کوئی روشنی نظر آتی ہے، یہ ہم جائزہ لیں گے۔ زبیر موتی والا صاحب ہمارے ساتھ ہوں گے، اور نادیہ فاروق صاحب اکنامک کنسلٹنٹ ہیں، ایشین ڈیولپمنٹ بینک کے ساتھ وابستہ ہیں۔ نادیہ بہت شکریہ آپ کا، آپ نے ہمارے پروگرامز میں پہلی بار ہمیں جوائن کیا ہے،
بہت شکریہ آپ کا بھی۔
जी नादिया, ये बताइएगा कि अभी इत्तलात ये आ रही हैं कि सऊदी वली अहद शहजादा मोहम्मद बिन सलमान वो पाकिस्तान 16 फरवरी को पहुंच रहे हैं, बाकी जो दो तरफा ताल्लुक आते हैं वो तो एक साइड पे, लेकिन अगर हम इसको मुआशी और इक्तसादी जाविये से ही देखें, क्योंकि 10 अरब डॉलर के टेंटिवली बताया जा रहा है कि कुछ माहदे हैं जो सरमायाकारी से मुतालिक कि सऊदी अरब पाकिस्तान के अंदर वो इन्वेस्ट कर सकता है वो होंगे, इसी तरह चाइना की इन्वेस्टमेंट की बात हो रही है, इसी तरह रशियन कुछ कंपनियां वो आ रही हैं, और मीडिया इतलात ही के मुताबिक कि जनवरी के अंदर SECP ने कम अज़ कम 1300 नई कंपनियाँ रजिस्टर की हैं। ये चीज़ें पाकिस्तान के जो मौजूदा मुआशी चैलेंजेस हैं उसमें मददगार हो सकती हैं, और आम आदमी के लिए जो इसके असरात होते हैं जिसको आप अपनी ज़बान में ट्रिकल डाउन इफेक्ट्स कहते हैं उसमें कितना वक्त लगता है?
हाँ शुक्रिया हसन। एक्चुअली ऐसा है कि अगर हम मौजूदा सूरत हाल में यहाँ से शुरू करूँगी, पिछले 10-15 सालों से हमारे कमोबेश एक से ही मसाइल रहे हैं, जैसे टैक्स टू GDP रेशियो कम है, सर्कुलर डेट बढ़ रहा है, ट्रेड डेफिसिट ज्यादा है, तो शॉर्ट जिसकी वजह से होता यह है कि फॉरेन एक्सचेंज के क्राइसिस होते हैं, और अभी भी हम उसी भंवर में इसी तरह से हैं। जब से इस नई गवर्नमेंट ने टेक ओवर किया है तो ये IMF का पहले हम सुनने में आ रहा था कि फॉरेन ही IMF के पास जाएंगे, लेकिन वो बहुत बेयकीनी की सूरत हाल से हम सभी रहे, पता नहीं चला और गवर्नमेंट कोई सही से फैसला नहीं कर पाई और ना ही लोगों को और आवाम तक और बिजनेस कम्युनिटी तक ये मैसेज जा सका। तो उसके बाद दूसरा यही था कि हमसाया ममालिक और जो दोस्त ममालिक हैं बशमूल गल्फ कंट्रीज और चाइना के, कि उनसे शॉर्ट टर्म में कुछ ना कुछ ऐसी इन्वेस्टमेंट बेस या तो लोन लिए जाएंगे या इन्वेस्टमेंट जो है वो हमारे मुल्क में आएंगी, जिसके लिए काफी तगड़ो की है मौजूदा हुकूमत ने। लेकिन अगर ये इन्वेस्टमेंट और ये लोन अगर आते भी हैं तो हम इकोनॉमिक्स की जबान में इसको कहते हैं वो शॉर्ट टर्म के लिए जरूर हमारे लिए एक सहारा बनेंगे, जिसमें बैलेंस ऑफ पेमेंट क्राइसिस है, जिसके अंदर हमारा जो एक्सटर्नल सेक्टर के अंदर काफी हाई रिस्क इन्वॉल्व है हमारी पेमेंट से रिलेटेड, तो उसको हम कम तो कर पाएंगे, लेकिन इन द लॉन्ग रन जो है उसके लिए काफी काम करने की जरूरत है। जैसे ये इन्वेस्टमेंट्स अगर आ रही हैं जो अभी पिछले 5 सालों में हमने देखा भी है CPEC की मद में, तो उससे हमारा जो ट्रेड जो उससे हमारा जो डेट का लेवल है वो काफी बढ़ गया, क्योंकि आज तक उस तरह की जो टर्म्स एंड कंडीशंस जिनके ऊपर वो इन्वेस्टमेंट आई या भले वो लोन आए वो उस तरह से ओपन नहीं रखी गई कि उसका एनालिसिस किया जाए और उसमें क्लैरिटी नहीं थी। इसी तरह अगर हम IMF से भी अभी बेल आउट पैकेज लेते हैं और उसको मिसयूज करते हैं या उसकी टर्म्स एंड कंडीशंस उस तरह से नहीं सेट की जाती तय की जाती जिससे कि हमारी इकोनॉमी को फायदा हो, और इसी तरह से जो सऊदी इन्वेस्टमेंट है उसकी भी टर्म्स एंड कंडीशंस, इसी तरह CPEC के अंदर जो हम दूसरे फेज में अब दाखिल होना चाहते हैं जिसमें स्पेशल इकोनॉमिक जोन की बात हो रही है जो कि 46 डिसाइडेड हैं और 4 जो हैं वो प्रायोरिटी पर हैं कि उनको मॉडल SEZs बनाया जाए, लेकिन आज से अगर 30 साल पहले का आप डेटा उठा के देखें तो स्पेशल इकोनॉमिक जोन की सारी फेलियर मिसालें हमारे मुल्क में हैं, तो इसका कोई ज्यादा मुश्किल काम नहीं था, एक छोटी सी एक स्टडी करवाने की एक एनालिसिस करवाने की जरूरत थी कि मतलब दो रीजन जिसकी वजह से वो सारे स्पेशल इकोनॉमिक जोन फेल हुए, क्योंकि अभी हम वही काम दोबारा से करने जा रहे हैं तो हमें कम अज कम ये अंदाजा तो हो कि क्या वजूहत थी जिसकी वजह से हमें वो इफेक्ट नहीं आया। इसी तरह से अगर आप एशियन डेवलपमेंट बैंक की रिपोर्ट है वो देखें तो स्पेशल इकोनॉमिक जोन की जो सक्सेस का रेशियो है वो भी तकरीबन 22-23% के करीब है। तो सारी बात का लबालबाब ये है कि जब तक हमारी ट्रांसपेरेंसी नहीं होगी, चाहे वो डेट्स हैं चाहे वो इन्वेस्टमेंट्स हैं, टर्म्स एंड कंडीशंस सबके सामने नहीं आएंगी, तब तक हम इस तरह के जो हमारे इकोनॉमिक इश्यूज हैं हम उनको काबू नहीं पा सकते। लगभग जो है वो $20 बिलियन का कहा जाता है अकाउंटी अगर हम उठा के देखें कागजात, तो उसमें लगता है कि इतना हमें डेफिसिट है, लेकिन अगर ये सारी इमदाद आ भी जाती है तो सोचने की जरूरत ये है कि लॉन्ग टर्म में हम क्या करेंगे, और इसका जो आपने कहा कि ट्रिकल डाउन इफेक्ट जो है ट्रिकल डाउन इफेक्ट यही है कि इससे जो आम इन्वेस्टर या जो बिजनेस कम्युनिटी है उसको हम कैसे मोटिवेट करेंगे। जैसे अगर आप डिस्काउंट रेट की बात करें तो अभी जब हमने देखा पिछली मॉनिटरी पॉलिसी के अंदर वो 7.5 से बढ़ के 10% तक हो गया है, जिसकी वजह से जो लोकल इन्वेस्टर है उसको तो आपने डिस्करेज कर दिया है। ठीक है अभी मिनी बजट आया है जो कि अभी पार्लियामेंट सेनेट से अप्रूव नहीं हुआ, लेकिन अगर हम उसमें देखें तो बहुत सारी उसमें टैक्स की छूट है, उसके अंदर जो बिजनेस कम्युनिटी है उसको मोबिलाइज करने की कोशिश की गई है, लेकिन वो सब टैक्स की छूट तो अपनी जगह पर है, लेकिन जो हमारा अपना जो रेवेन्यू का जो बैलेंस है जिसमें इंतहाई बिगाड़ आ चुका है, और जो हमारा अपना टैक्स टू जीडीपी रेशियो है उसके अंदर बहुत कमी कमजोरी है। इस खत्ते के हिसाब से भी अगर आप साउथ एशिया के हिसाब से भी देखें तो उसके लिए क्या इकदाम हम कर रहे हैं वो बहुत जरूरी है, ताकि लॉन्ग रन में हमारी जो प्रोडक्टिविटी की बेस है वो बढ़े। और वो कैसे बढ़ेगी? वो इसी तरह बढ़ेगी कि हम इन्वेस्टर्स को और इन्वेस्टमेंट एनवायरमेंट जो है मुल्क के अंदर उसको फरोग दें, उसमें आसानियां पैदा करें ताकि लोग इन्वेस्ट करें मुल्क के अंदर से भी और बाहर से, ताकि
तो ये जो रिसेंट जिसको खैर इन्होंने तो मिनी बजट का नाम दिया लेकिन गवर्नमेंट कहती है कि ये दर हकीकत इस्लाहात का बजट था, इस्लाहात की अनाउंसमेंट थी, सो इससे बज़ाहिर तो ये लगा है कि जो लोकल इन्वेस्टर है वो उस पर खुश है क्योंकि उसके लिए जो टैक्सों में मुख्तलिफ मदों के अंदर उनको जो छूट दी गई है, सो ये कोई एक फ्रेंडली वायबल एनवायरनमेंट बन रहा है जो लोकल इन्वेस्टर को भी कम से कम अपील कर रहा हो।
देखिए बात ये है कि आप एक तरह से अगर देखें, जैसे एक बैलेंस शीट होती है उसकी एक साइड से आप देखें कि आपने बिजनेस कम्युनिटी को खुश कर दिया, लेकिन एक चीज को जहन में रखिए कि ये अभी अप्रूव होना है फाइनल इसको दोनों सेनेट से भी और पार्लियामेंट से भी। लेट्स सपोज अगर हो भी जाता है तो हमें ये देखने की जरूरत है कि जो हमारा ऑलरेडी टैक्स टू जीडीपी का जो हमारा बैलेंस या जिसको आप कह रहे हैं कि जो रेशियो तनासुब जो है वो बहुत कम है, और ये जब इतनी हमने टैक्स की छूट दे दी है इस गैप को हम कहाँ से फिल करेंगे? क्या ये इतनी इन्वेस्टमेंट आ जाएगी? दूसरी तरफ से हमने डिस्काउंट रेट इतना बढ़ा दिया कि जो लोकल इन्वेस्टर है उसको तो वैसे ही डिमोरलाइज कर दिया, तो क्या इतना हम ईज ऑफ डूइंग बिजनेस के जो इंडिकेटर्स हैं क्या हम इतनी जल्दी से उनको इतना अच्छा और एफिशिएंट कर पाएंगे कि हमारे पास फॉरेन से फॉरेन डायरेक्ट इन्वेस्टमेंट और जो बाहर की कम्युनिटी या जो बिजनेस क्लास है वो फॉरेन से आएगी और इतनी तेजी से ग्रोथ जो है उसका स्तर बढ़ेगा कि ये जो डेफिसिट क्रिएट होगा इतनी टैक्सों की छूट इन्वेस्टर्स को या बिजनेस कम्युनिटी को देने के बाद क्या वो हम पूरा कर पाएंगे? क्या हम जो आगे रोजगार की जो एम्प्लॉयमेंट की बात कर रहे हैं उसको बढ़ाएंगे तो वो क्या हम उसकी वजह से क्या हम गवर्नमेंट के पास इतने रिसोर्सेज इतने वसाइल होंगे इतना रेवेन्यू होगा कि वो लोगों के लिए जॉब पैदा करे इजी हाउसिंग जो है वो पैदा करे? तो ये बहुत सारे क्वेश्चन मार्क्स हैं जिनको मद्देनजर लॉन्ग टर्म पॉलिसी के लिए मद्देनजर रखने की जरूरत है।
डॉक्टर शाहिद हसन सिद्दीकी साहब ने हमें ज्वाइन किया है, किसी तारुफ के मोहताज नहीं मुमताज मायरे माहिर अमूर इक्तसादियात है। डॉक्टर साहब बेहद शुक्रिया आपका, हमने गुफ्तगु शुरू की थी सऊदी क्राउन प्रिंस की पाकिस्तान मुतवक्के तौर पर 16 फरवरी को आमद और $10 बिलियन के माहदे अखबारी इतलात के मुताबिक जो है वो साइन कर रही हैं। गवर्नमेंट का दावा है, आज भी इमरान खान ने कहा कि हम फॉरेन इन्वेस्टमेंट को अपील कर रहे हैं, बाहर से इन्वेस्टमेंट्स आ रही हैं और सिक्योरिटी एक्सचेंज कमीशन ऑफ पाकिस्तान से हवाला बनाते हुए किसी ने रिपोर्ट किया है, अगेन मीडिया रिपोर्ट है कि 1300 नई कंपनियाँ जनवरी तक रजिस्टर हुई हैं। सो ये जो डेवलपमेंट हैं, अगर वाकईतन इन्वेस्टमेंट आती है, गैर मुल्की सरमायाकारी आती है, सो इससे पाकिस्तान की मईशत को बूस्ट मिलेगा जिसको चैलेंजेस दरपेश हैं और ऑफ कोर्स जिसका दबाव हुकूमत पे भी है और फिर अल्टीमेटली आवाम के ऊपर भी है।
देखिए ऐसा है कि जो मौजूदा हुकूमत पाकिस्तान की है वो बैरूनी वसाइल पर बेतहाशा इन्हसार बढ़ा रही है, यानी आप देखिए कि बड़े पैमाने पर बैरूनी कर्जे हमने इक्तसादी पैकेजेस लिए, उसके बाद जो है उधार तेल लिया आईडीबी से, इस्लामिक डेवलपमेंट बैंक से लिया, अब आईएमएफ से कर्जा ले रहे हैं, उसके बाद वर्ल्ड बैंक से लेंगे, उसके बाद एशियन डेवलपमेंट बैंक से लेंगे, आईबीआरडी से लेंगे, फिर इंटरनेशनल बॉन्ड्स इशू करेंगे। सवाल सिर्फ ये है कि क्या दुनिया में किसी मुल्क ने सिर्फ बैरूनी इमदाद बैरूनी कर्जे और बैरूनी वसाइल और बड़े पैमाने पर रेमिटेंसेस से जो है पायदार जो है माशी तरक्की हासिल की है या नहीं, और क्या बैरूनी वसाइल और मुल्की वसाइल में कोई हम आंगी होना जरूरी है? ये बुनियादी उसूल है। अगर हम देखें कि जीडीपी के तनासुब से पाकिस्तान कौमी बचतें टैक्सों की वसूली और मुल्की सरमायाकारी में दूसरे मुल्कों के मुकाबले में जो तरक्की पजीर है 11,000 अरब रुपया सालाना कम वसूल कर रहा है, तो गवर्नमेंट की कोई ऐसी पॉलिसी मुझे नजर नहीं आ रही जिसमें बचतें बढ़ाएं या जो है वो टैक्सों की वसूली बढ़ाएं। तो एक तो ये जो हम आंगी नहीं है इससे मईशत को भी नुकसान होगा और आगे चल के खारजा पॉलिसी पर भी इसके असरअंदाज हो सकते हैं जिससे सलामती को भी खतरा है। ये बुनियादी चीज है, तो अगर दोनों चीजें साथ नहीं बढ़ती तो ये मईशत के लिए मनफी है। दूसरी बात ये कि सऊदी अरब में अभी तो एमओयू साइन करेंगे, उसके बाद तो फिजिबिलिटी रिपोर्ट बननी है, वो ये देखेंगे कि ये फिजिबल है कि भी या नहीं। इस दौरान में कुछ सियासी शराइत भी आ सकती हैं, मशरे की अवस्था के तराजी में भी मुलविस होने का भी खदशा है, और अगर जब फिजिबिलिटी रिपोर्ट आ जाती है तो उसके बाद मसला शराइत का आएगा। तो वी हैव लॉन्ग वे टू गो, मगर इसमें परेशानी की बात यही है कि अगर हम माजी में देखें तो सऊदी अरब और यूएई ने पाकिस्तान को मदद देने से इनकार किया था जब तक हम आईएमएफ से सर्टिफिकेट न ले लें। मई 88 में भी ये हुआ, 2008 में भी हुआ, जब फ्रेंड्स ऑफ पाकिस्तान के पास हम गए थे तो सऊदी अरब ने यूएई ने मना कर दिया था कि जब तक आप आईएमएफ के पास नहीं जाते। अब ये पहली दफा हो रहा है कि आईएमएफ के पास जाने से पहले वो हमारी मदद कर रहे हैं, तो इसको भी सोचने की जरूरत है कि ये कुछ खारजा पॉलिसी में हमें कोई बड़ी तब्दीली ना करनी पड़े। तो ये चंद फैक्टर्स हैं जो बहुत आम है।
ठीक है, दूसरा हमें ये बताइएगा डॉक्टर साहब, ये तो आपने बिल्कुल दुरुस्त फरमाया कि जो एक्चुअल कहना चाहिए कि इन्हसार होना चाहिए जहाँ पे इंटरनल रिसोर्सेज के ऊपर, या जो ऐसे एरियाज़ हैं जहाँ पे रेवेन्यू बढ़ाया जा सकता है वहाँ पे कम है। लेकिन अगेन सवाल वही है कि पिछली हुकूमतें भी ये कहती थी अगर इन्वेस्टमेंट आती है, कंपनीज आती हैं, बिजनेसेस आते हैं, जॉब्स क्रिएट होते हैं, सो इससे आम आदमी को फ़र्क पड़ता है, आम आदमी की ज़िंदगी में बेहतरी या तब्दीली आती है। तो ये कम अज़ कम विंडो जो है ये ओपन है, होती हुई नज़र आती है आपको?
देखिए अभी इसमें बहुत कुछ कहना कबिल वक्त है, जैसे मैंने कहा कि अभी तो फिजिबिलिटी रिपोर्ट ही नहीं बनी, उसके बाद शराइत का मसला आएगा। आप सी पैक देख लीजिए, सी पैक में बड़े पैमाने पर पाकिस्तानी इन्वेस्टमेंट आया, लेकिन हमारी ग्रोथ रेट इस वक्त भी जनूबी एशिया के औसत से कम है, श्रीलंका से भी हम पीछे हैं, भारत से भी पीछे हैं। ये बैरूनी इमदाद, बैरूनी कर्जे सप्लीमेंट करते हैं मुल्क की वसाइल को, हमने उनको अपना प्रिंसिपल सोर्स बना लिया है, तो उसमें जो कुछ प्रॉफिट बाहर जाएगा, जैसे कि सी पैक में सामने आ रहा है कि 2020 में जब चीनी कंपनियां मुनाफा लेके जाएंगी तो हमारे पास वसाइल नहीं होंगे कि हम उनको इमरान डॉलर नहीं होंगे। तो बैरूनी सरमायाकारी अगर बहुत ज्यादा आती है और आपके मुल्क की वसाइल नहीं बढ़ते, बरामदात हमारी बढ़ नहीं रही, रेमिटेंसेस हमारी बढ़ रही है, आपने देखा होगा इस साल रेमिटेंस भी 1 अरब डॉलर बढ़ गई, बरामदात में मामूली इजाफा है डिप्रिसिएशन के बावजूद। तो ये जो खदशात पैदा हो रहे हैं कि आप एक्स्ट्रा रिलायंस कर रहे हैं बैरूनी वसाइल पर, तो उससे अभी तक सीपेक से तो हमने देखा कि कोई बेहतरी नहीं आई, बरामदात हमारी गिरी है 2015 में, 2016 में, 2017 में। तो ये चीज अगर आप अपनी टर्म्स पर नहीं लेते और इनसार बढ़ाते हैं तो इसके मनफी चीजों को नजरअंदाज करना मुमकिन नहीं है।
जी, हमारे साथ है नादिया फारूक, इकोनॉमिक कंसल्टेंट है विद एशियन डेवलपमेंट बैंक। सो नादिया, आप हमें ज़रा ये बताइएगा कि ये जो इंटरनेशनल फाइनेंशियल इंस्टीट्यूशंस हैं वो पाकिस्तान की क्रेडिट रेटिंग करते हैं, पाकिस्तान के बैंकिंग्स की रेटिंग करते हैं, सो वहाँ से भी जो इतलात हैं वो पाकिस्तान के नुक्ता नज़र से हौसला अफजा नहीं है, डिग्रेडिंग हो रही है पाकिस्तान की रेटिंग के अंदर, रैंकिंग के अंदर, इससे क्या फ़र्क पड़ता है?
बिल्कुल आपने सही कहा है, क्योंकि अभी मूडीज और एस एन पी दोनों ने ही काफी डिग्रेड रिपोर्ट जो पाकिस्तान के दिए हैं वो काफी डिग्रेडेड हैं। उसकी यही वजह है जो मैंने आपको पहले भी एक बात कही, एक तो आईएमएफ के पास जाने की जो अनसर्टेनिटी रही है उसकी वजह से भी काफी इन्वेस्टर जो है बिजनेस कम्युनिटी वो हर्ट हुई है। जहां तक आप अभी शाहिद साहब ने जो बात की थी, हम लोन्स की बात कर रहे थे, नजर थे, ये सब चीजें वाकई इकोनॉमी को सप्लीमेंट करने के लिए होती हैं और हम बिल्कुल मुकम्मल उसके ऊपर इन्हिसार कर लेते हैं। ये जो ग्लोबल या बाहर के जो इदारे, इंटरनेशनल इदारे हैं, इंस्टीट्यूशन हैं, जो खदशात अपनी पेश कर रहे हैं वो बिल्कुल बजा हैं, क्योंकि हमारी कोई ऐसी हमें लॉन्ग टर्म की कोई पॉलिसी, सॉलिड और कॉन्क्रीट पॉलिसी नजर नहीं आती। एक तरफ से हमने कहा जरूर कि ऑस्टेरिटी मेजर गवर्नमेंट ले रही है, लेकिन अगर आप पहले क्वार्टर के 2017 और 18 और 19 के अगर आप पहले क्वार्टर के एक्सपेंडिचर्स देखें तो उनमें कोई कमी नहीं है, वो दोनों बराबर हैं। लेकिन बात यह है कि उसका इफेक्ट जो है वो हमारी ग्रोथ से क्या आ रहा है। अभी आप देखिए, जो पहले प्रोविजनल डेटा था उसमें हमारी जीडीपी जो थी 2017-18 की वो 5.8% थी, लेकिन अभी जब रिवाइज एस्टिमेट्स आए हैं तो वो गिर गई है और 5.22% पे आकर वो रुक गई है। तो जो आगे आने वाली प्रोजेक्शन हैं इन्हीं इंटरनेशनल इदारों ने वो भी बहुत कम की है, जाहिर इवन स्टेट बैंक की जो एस्टिमेट्स हैं वो भी बहुत कम है। तो ये एक लम्हे फिक्रिया की बात है, हम जरूर चाह रहे हैं, जैसे शाहिद साहब ने भी कोट किया, ठीक है हम पॉलिटिक्स सियासत को मईशत से जुदा नहीं कर सकते, सऊदीया के साथ पाकिस्तान किन टर्म्स एंड कंडीशंस पर ले रहा है, या वो इन्वेस्टमेंट आ रही है या लोन आ रही है, ये बहुत जरूरी है कि इसका एक पहले से एक एनालिसिस किया जाए और चीजों को खोल के रखा जाए कि हम अगर ले रहे हैं तो एग्जैक्ट वो कहाँ पर खर्च होंगे और उनका मॉरिशस पे किस तरह का प्रोजेक्ट करके देखा जाए कि किस तरह का इम्पैक्ट जो है वो हमें मिलेगा।
सही डॉक्टर साहब, ये इंटरनेशनल क्रेडिट रेटिंग उसका डाउनग्रेड होना वो कैसे इम्पैक्ट करेगा?
तीन क्रेडिट रेटिंग एजेंसीज हैं, तीनों ने पाकिस्तान की जो रेटिंग है उसको माइनस किया है, लेकिन स्टैंडर्ड ऑफ पुअर ने प्रैक्टिकली पीटीआई की हुकूमत को चार्जशीट कर दिया है। उन्होंने ये तक कहा है कि ये ठीक है कि इस हुकूमत को मईशत बहरान में मिली थी, लेकिन उसके बाद जो कुछ इनसे तवक्कात थी वो पूरी नहीं हुई। और ये बड़ी अहम बात यह है कि अब हमें ये नजर आ रहा है कि जो 5.8% की शरह नमो थी इनको विरसे में मिली थी, दो साल तक यानी 2019 और 2020 में शरह नमो सुस्त रहेगी। महंगाई बहरहाल पिछले साल 3.9% थी, अब 7% पे चली जाएगी। 10 साल का औसत जो कर्जों का बोझ था औसतन बड़ा था, उससे ज्यादा इस साल बढ़ेगा। और जो मईशत को दरपेश चैलेंजेस थे यानी बजट खसारा और ट्रेड डेफिसिट, वो इसलिए बरकरार रहेगा कि जिन खराबियों की वजह से ये बहरान आया था बजट खसारे का और तजारती खसारे का, उनको दूर करने के बजाय बैरूनी कर्जों पर इन्हसार किया जा रहा है। और जब ये क्रेडिट रेटिंग जो है माइनस हुई है तो हमें लोन लेने में बॉन्ड इशू करने में ज्यादा शरह सूद ऑफर करनी पड़ेगी। मगर एक नुकता मैं सिर्फ आपको बता दूं, वो ये था कि सबसे बड़ा मसला था वो ये था कि इन्होंने ये कहा था तहरीक इंसाफ ने कि हम पहले 100 रोज के अंदर अदल पर मबनी, जस्टिस पर मबनी टैक्सों की पॉलिसी नाफिज कर देंगे ताकि मईशत बहाल हो और कर्जों का इंतजार कम हो। अब ये 100 रोज के बजाय ये 5 साल में भी नहीं होगा, क्योंकि वफाकी काबीना इसके लिए तैयार नहीं है, इनके जो मेंबरान पार्लियामेंट वो तैयार नहीं है। और इससे हमें 70% हमारे मसाइल हल होने थे टैक्सों की मुनसिफाना पॉलिसी से, क्योंकि हम तकरीबन $45 बिलियन सालाना कम वसूल कर रहे हैं टैक्सों में, जिसका बोझ पूरी मईशत पर पड़ता है और ताकतवर तबके उससे फायदा उठाते हैं। तो ये चूंकि पीटीआई हुकूमत इस वायदे से फिर गई है तो फिर मईशत में बेहतरी बैरूनी कर्जों से इमदाद से नहीं आएगी जब तक ये जस्टिस पर मबनी टैक्सेशन पॉलिसी नाफिज नहीं करते, बैंकों की इसलाह नहीं करते। बैंकों की ग्रेडिंग इसलिए कम हुई है कि उन्होंने सारे पैसे बड़ा हिस्सा बॉन्ड्स में लगाना शुरू कर दिया, सॉवरेन बॉन्ड्स में। जब आप कर्जे ही नहीं देंगे सनत और तजारत और ज़राअत के लिए तो इकोनॉमी कैसे ग्रो करेगी? तो चैलेंजेस बदस्तूर बरकरार होते नजर आ रहे हैं और अगले 2 साल में हमारी ग्रोथ रेट उससे कम रहेगी जो इस हुकूमत को विरसे में मिली थी। ये बुनियादी चीज़ें हैं।
बहुत शुक्रिया डॉक्टर शाहिद हसन सिद्दीकी साहब, आपने हमें ज्वाइन किया। नादिया फारूक साहबा इकोनॉमिक कंसल्टेंट विद एशियन डेवलपमेंट बैंक, आप हमारे साथ थी, आपको भी बहुत शुक्रिया। सामिन एक ब्रेक, ब्रेक के बाद वापस आएंगे प्रोग्राम के अगले सेगमेंट पे बात करते हैं।
वीओए उर्दू अब आपके हाथ में, पढ़िए देखिए सुनिए सेव कीजिए फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए, जो ऐप स्टोर पर भी दस्तियाब है। वीओए उर्दू अब आपके हाथ में।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम है जहाँ रंग मैं हूँ असद हसन और प्रोड्यूसर है हमारे साथ अंजुम एरल गिल। और प्रोग्राम के इस हिस्से में हम बात करेंगे अफगानिस्तान के अमन अमल के ऊपर, आज की दो डेवलपमेंट से। एक तो ये कि हुकूमत वहाँ पे एक ग्रैंड पीस जिरगा करा रही है। साबिक सदर जो कि इस वक्त अपोजिशन के अंदर हैं हामिद करजई, वो इसको वेलकम कह रहे हैं, खैर मकदम कर रहे हैं। और चीफ एग्जीक्यूटिव ऑफिसर जो हैं अफगानिस्तान के अब्दुल्ला अब्दुल्ला, वो भी सपोर्ट कर रहे हैं और वह कह रहे हैं कि कोई भी कदम जो पीस की जानिब जाता हो आगे बढ़ता हो उसको होना चाहिए है, उसका इनकाद होना चाहिए, वो जिरगे की सूरत में हो। ये एक अच्छा कदम है जिससे अफगानों के अंदर एक कंसेंसस डेवलप हो सकता है कि तालिबान के साथ मुज़ाकरात के ऊपर और बातचीत के ऊपर। मावलावे अताउल्ला सलीम डेप्टी हेड हैं हाई पीस काउंसिल के, उन्होंने वॉइस ऑफ अमेरिका से बात की और उनका कहना ये था कि अफगानिस्तान या अफगान अवाम के अंदर जो एक कंसेंसस है पीस प्रोसेस के ऊपर वो मौजूद पाया जाता है, लेकिन ये कि जो सियासतदान हैं वो मुनकसम हैं, वो डिवाइडेड हैं और जो इम्प्लीमेंटेशन होनी चाहिए, अमल दरामद होना चाहिए, अमल उसके ऊपर उसमें उसके मेथड्स को इम्प्रूव करने की ज़रूरत है और ये जिरगा उसका एक मौका भी फ्राहम करेगा। सो इन दोनों डेवलपमेंट्स पर बात करते हैं। दूसरी जानब जो है वो तालिबान जो امریکہ کے ساتھ مذاکرات کا دوسرا ایک اور مرحلہ ان کے ساتھ 25 فروری کو ہونے جا رہا ہے دوحہ میں. اس سے پہلے انہوں نے ایک مطالبہ یہ کیا ہے ان کی جانب سے کہ جو ہیں انس حقانی ان کو رہا کیا جائے. یہ سراج الدین حقانی کے صاحبزادے ہیں اور افغان حکومت کی یا کابل کی کسٹڈی میں ہیں, اور طالبان نے ان کا نام 14 رکنی اپنی مذاکراتی ٹیم میں بھی شامل کر رکھا ہے. کیا امریکہ یہ مطالبہ قبول کرے گا؟ کیونکہ امریکہ کے ساتھ مذاکرات کی راہ میں جو چیزیں رکاوٹ رہی ہیں وہ طالبان کے یہ دیرینہ مطالبات ہوتے ہیں کہ ان کے قیدیوں کو رہا کیا جائے اور بین الاقوامی فوجوں کا مکمل انخلاء کیا جائے. سو کیا اس کو آنر کیا جائے گا؟ انالیسز ہم لیتے ہیں. ہمیں جوائن کر رہے ہیں جناب رستم شاہ مومن صاحب, ایکس امبیسڈر ہیں افغانستان کے اور افغان ایشوز کے اوپر گہری نظر رکھتے ہیں. عارف انصار صاحب چیف اینالسٹ ود پولیٹیک, وہ ہمارے ساتھ ہوں گے, اور رزاق برق جرنلسٹ ہیں افغان ریڈیو نیٹ ورک کے ساتھ وہ وابستہ ہیں, اور ان سے بھی ہم کچھ اپ ڈیٹ لیتے ہیں اور اس کے بعد پھر انالیسز عارف انصار صاحب کریں گے. رزاق برق بہت شکریہ آپ کا. یہ جو طالبان کی ڈیمانڈ ہے انس حقانی کی رہائی کے ریفرنس سے, اس بارے میں کچھ اپ ڈیٹ کیجیے گا, اور کیا ایسی وہاں پہ گفتگویں ہیں یا بات ہو رہی ہے کہ آیا یہ ڈیمانڈ یا یہ مطالبہ پورا ہو سکتا ہے آپ کے خیال میں؟
بہت شکریہ آصف صاحب. اس وقت انس حقانی کے بارے میں یہ اطلاع ہے کہ اور اس کو جو ہے یہ جو نیا ٹیم مذاکراتی ٹیم جو شیر محمد عباس ثانوی کی سربراہی میں بنائی گئی ہے اس میں یہ شامل ہے. اس بارے میں اشرف غنی کا جو اسپوکسمین ہے ہارون چخانسوری, ان کا کہنا یہ ہے کہ انس حقانی جو ہے وہ 2014 اکتوبر کے مہینے میں قطر میں گرفتار ہوئے تھے امریکیوں کی طرف سے, پھر اس کو افغان حکومت کے حوالے کیا گیا. تو اس کا کہنا یہ ہے کہ وہ اس وقت افغانستان کا جو انٹیلیجنس ہے اس کی قبضے میں ہے, اور اس کی رہائی کا جو ہے حکومت نے فیصلہ نہیں کیا ہے.
ٹھیک ہے,
میرا خیال یہ ہے کہ یہ انس حقانی جو ہے اس ٹیم میں شامل کرنے کے لیے اور اس کی رہائی کے لیے جو ہے افغان حکومت کے لیے ایک چیلنج بنا ہوا ہے.
ٹھیک ہے, یہ ادھر اب ایک دوسری ڈیولپمنٹ پہ بھی اپنا ہمیں ان پٹ دے دیجئے, پھر ہم انالیسز کے لیے تاکہ جائیں. افغانستان میں مارچ کے وسط میں ایک پیس جرگا ہے, پورے نیشنل لیول کے اوپر ہو رہا ہے, گورنمنٹ نے اس کو کنوین کیا ہے, وہ ہونے جا رہا ہے. کیا امکان ہے کہ طالبان یا ان کے ساتھ وابستہ بھی کچھ لوگ اس کا حصہ بنیں گے؟ کیونکہ ان کی کوشش یہ ہے کہ جو پوری ایک لینڈسکیپ ہے افغانستان کی, مختلف طبقات سے لوگ اس کا حصہ بنیں اور افغان پیس پروسیس میں وہ اپنا حصہ یا اپنا کردار ڈالیں. کتنا کامیاب ہو سکتا ہے ممکنہ طور پہ یہ پیس جرگا؟
یہ اس وقت پوری افغانستان میں یہ اطلاع ہے کہ موسم بہار آنے سے پہلے اشرف غنی جو ہے وہ ایک مشوراتی جرگہ جو ہے وہ کابل میں بلا رہا ہے, اور میرے اطلاع کے مطابق افغان لوگوں کا یہ کہنا ہے کہ اس میں طالبان, افغان علماء, این جی اوز کے پیپل اور جو یونیورسٹیوں کے جو استاد ہے اور زندگی سے کے طبقے سے تعلق رکھنے والے تمام لوگوں کو اس میں شامل کیا جائے. میرا خیال یہ ہے کہ یہ جرگہ اس لیے بلایا جا رہا ہے, مشورتی جرگہ, کہ وہ اشرف غنی کو یہ مشورہ دے کہ یا وہ طالبان پہ میرے خیال میں دباؤ ڈال رہے ہیں کہ وہ اشرف غنی سے بات چیت کرے. جب تک طالبان, افغان گورنمنٹ اور یہ تمام جو کنٹری ہے جیسے ایران ہو گیا, ماسکو ہو گیا, چائنا ہو گیا, پاکستان ہو گیا, جتنے بھی لوگ طالبان کی حمایت کر رہے ہیں ان تمام کو شامل نہ کیا جائے تو افغانستان کا جو یہ مسئلہ ہے یہ حل نہیں ہو سکتا. تو یہ میرے خیال میں اشرف غنی پہ اور یا طالبان پہ جو ہے ایک قسم کے دباؤ ڈال رہے ہیں کہ وہ اشرف غنی کے ساتھ بات چیت کرے اور اس کے ساتھ شامل ہو جائے.
بہت شکریہ رضا اکبر کا آپ ہمارے ساتھ تھے. عارف انصار صاحب, دونوں ڈیولپمنٹس کے اوپر جو تازہ ترین تھی اور کچھ تفصیل تھی وہ ہم نے آپ کے ساتھ شیئر کی. رضا اکبر کے ذریعے جرنلسٹ ہیں, افغان ریڈیو نیٹ ورکس کو کنٹریبیوٹ کرتے ہیں, میں مختلف انٹرنیشنل آرگنائزیشن کے ساتھ بھی وابستہ رہے ہیں. آپ کی رائے پہلے اگر آپ دوحہ مذاکرات کی طرف آئیں, اب یہ جو طالبان کی طرف سے یہ کنڈیشن ہے, کنڈیشن تو نہیں کہنا چاہیے, مطالبہ ہے کہ انس حقانی کو رہا کیا جائے اور وہ ان کی 14 رکنی مذاکراتی ٹیم میں بھی انہوں نے اس کو شامل کیا ہے جنہوں نے یہ دوحہ مذاکرات میں شرکت کرنی ہے. سو امکان ہے کہ امریکہ اس مطالبے کو قبول کرے گا اور کابل جو ہے وہ الٹیمیٹلی پھر ان کو رہا کر سکے.
جی, میرا خیال ہے کہ بات اسی طرف جا رہی ہے, کیونکہ جو ماسکو میں بھی ریسنٹ میٹنگ ہوئی اور جو اس سے پہلے خلیل زاد صاحب کے ساتھ میٹنگ ہوئی, اس میں پازیٹیو دونوں طرف سے بیانات آئے کہ جو بات چیت ہے وہ آگے بڑھی, اور یہاں تک کہا گیا کہ کوئی انفارمل براڈ فریم ورک بھی جو ہے اس پہ کسی حد تک اگریمنٹ ہوا ہے. اور ساتھ یہ بھی ایک پوائنٹ کیا گیا کہ ابھی بہت ساری چیزیں ڈیسائیڈ کرنی ہیں, لیکن یہ بھی ایک بہت بڑی ڈیولپمنٹ ہے کہ ایک براڈ فریم ورک دونوں طرف سے جو تھا اس پہ اگریمنٹ ہوا. اب اس براڈ فریم ورک میں کیا تھا وہ تو شیئر نہیں کیا گیا, لیکن میرا خیال ہے کہ اس کی جو فالو اپ ہوگی وہ یہی ہوگی کہ اگر طالبان کی طرف سے ڈیمانڈ ہے کہ یہ لوگ شامل ہونے چاہیے جو پیس نیگوشیشن ہیں, تو شاید اس کو سامنے رکھا جائے, اس کو شاید ایکسیپٹ کیا جائے یا سوچا جائے اس کے اوپر, اور یہ بھی دیکھا جائے کہ ماضی میں بھی ایسے پلیئرز کو رہا کیا گیا پاکستان کی طرف سے, غالباً غنی برادرز کو امریکہ کے کہنے پہ, تاکہ وہ جو ہے اپنا رول ادا کر سکیں. ظاہر بات ہے حقانی نیٹ ورک کا ایک مختلف رول رہا ہے, وہ سب سے زیادہ جو کاروائیاں ہیں امریکہ کے خلاف اسی گروپ نے کی ہیں اور نقصان بھی سب سے زیادہ پہنچایا ہے, تو لیکن تو اس لیے ذرا یہ فیصلہ مشکل ہوگا, لیکن جو نظر آتے ہیں حالات وہ لگتا ہے کہ وہ مثبت ہوگا.
اور پھر اس کا مطلب کہ حقانی نیٹ ورک بھی ایک فعال انداز میں مذاکرات کا حصہ ہوگا. رستم شاہ مومن صاحب نے ہمیں جوائن کیا ہے, سابق سفیر افغانستان کے لیے پاکستان کے, ان سے بات کرتے ہیں. مومن صاحب یہ فرمائیے گا, آپ اکثر ہمارے پروگرامز میں بھی کہتے رہے اور آپ کا ایک اسٹینڈ پوائنٹ رہا ہے کہ جب تک طالبان کے قیدی رہا نہیں ہوتے, امریکہ اور بین الاقوامی فوجوں کا انخلا نہیں ہوتا, کوئی بات آگے نہیں بڑھ سکتی. اب ان دو بنیادی مرکزی مطالبات کے پورا ہونے میں کوئی پیش رفت ہوتی ہے آپ کو نظر آتی ہے؟ انس حقانی رہا ہو جائیں گے, غنی برادر آلریڈی رہا ہو چکے ہیں, سو وہ فوجیوں کے جانے کے اوپر بھی امریکہ پرنسپلی جو ہے وہ بات کر چکا ہے, سو آپ کو لگتا ہے کہ پیش رفت ہو رہی ہے اور اس میں بھی ہوگی؟
نہیں, پیش رفت تو ہو رہی ہے. دیکھیے, اصل مطالبہ تو انخلا کا تھا, جو امریکن اور نیٹو فوج کی انخلا کا مطالبہ تھا وہ تو اصولاً تسلیم کر لیا گیا ہے. قیدیوں کی وہ اور بلیک لسٹ کو ختم کرنا یہ تو اس کے بعد کی باتیں ہیں, لیکن اس پر بھی میں سمجھتا ہوں کہ کام ہو رہا ہے. اور جو اصل بات یہ ہے کہ وہ جو انخلا کتنے عرصے میں ہوگا, کب شروع ہوگا, اور آیا طالبان اس دوران کبھی سیز فائر کے لیے آمادہ ہوں گے کہ نہیں ہوں گے, اور تیسری بات یہ ہے کہ جو اگریمنٹ ہوگا اس کو انڈر رائٹ کون کرے گا, اس کی گارنٹی کون دے گا, ریجنل کنٹریز گارنٹی دیں گے یا کوئی اور لوگ گارنٹی دیں گے؟ تو یہ میں سمجھتا ہوں کہ زیادہ ضروری باتیں ہیں. قیدی تو کچھ طالبان کے پاس ہیں, امریکن وہ ایک دو ہیں, اور کچھ طالبان کے وہ ہیں, وہ طالبان کے قیدی ہیں امریکن کے پاس, تو اس پہ تو سمجھوتا ہو سکتا ہے. جب ایک مرتبہ امریکہ اگریمنٹ کرنے کے لیے تیار ہو جائے, فارمل اگریمنٹ کرنے کے لیے, اور اس پر یہ بھی راضی ہو جائے کہ اس کو ریجنل کنٹریز اس کی ضمانت دی جائیں گی, تو پھر تو میں سمجھتا ہوں کہ قیدیوں کا رکھنے کا کوئی جواز
باقی نہیں رہے. عارف انصار صاحب, چیف اینلسٹ وتھ پولیٹیک, آپ ہمیں بتائیے گا کہ جو ضمانت کی بات ہے کہ کوئی گارنٹی کرے گا, سو ریجنل ممالک ہی ایک اینٹیٹی کے طور پہ اس کے بہتر گارنٹر ہو سکتے ہیں یا کوئی محض معاہدے کافی رہیں گے؟
نہیں, یہ بات ابھری ہے بیچ میں کہ گارنٹر کون ہوگا, تو ظاہری بات ہے کہ پہلے پرنسپل گارنٹر تو دونوں پارٹی خود ہیں کہ وہ اگری کرتی ہیں, پھر اس کے بعد انٹرنیشنل آرگنائزیشن بھی ہیں, اس کا بھی بیچ میں نام آیا ہے, او آئی سی اور یو این کا رول, اور طالبان نے ریسنٹلی جو ماسکو میں اسٹیٹمنٹس دی ہیں انہوں نے کہا کہ جو وہ یو این کے رول کو اور ہیومینیٹیرین آرگنائزیشن کو رول کے رول کو ایکسیپٹ کرتے ہیں, اور اگر وہ اپنا کردار ادا کریں گے تو وہ ان کو اجازت دیں گے اس چیز کی, تو وہ بھی میرا خیال ہے اسی طرف ایکسیپٹنس ہے. اب وہ اسپیسیفکلی کون پیئرز ہو سکتے ہیں, میرا خیال میں کہ انٹرنیشنل آرگنائزیشن تو زیادہ اس میں آتی ہیں جو کہ اس رول میں ہو سکتی ہیں, لیکن ہو سکتا ہے کہ رشیا, چین اور عالمی طاقتیں امریکہ وہ اگر کسی لیول پہ کرتی ہیں تو وہ بھی میں ایک بڑا مفید یا ایک سگنیفیکنٹ سٹیپ ہو سکتا ہے کہ وہ ایسا کردار ادا کریں.
جی رستم شاہ مومن صاحب, اب جو دوسری ڈیولپمنٹ ہے اس کے اوپر آپ کی رائے لینا چاہوں گا کہ ایک پیس جرگا جو ہے افغانستان کی گورنمنٹ نے بھی کنوین کیا ہے, مارچ کے وسط میں ہو رہا ہے, مختلف سیگمنٹس جو ہیں وہ ان کو وہ انگیج کرنا چاہ رہے ہیں. سو کیا اس بات کے امکان ہیں, کیونکہ طالبان اس وقت کابل سے بات نہیں کر رہے کیونکہ ان کا موقف یہ ہے کہ جو بھی بات کرنی ہے امریکہ نے کرنی ہے, اور کابل حکومت امریکہ کی زیر نگرانی بیٹھی ہے یا ان کے کنٹرول میں ہے, لیکن الٹیمیٹلی انالسٹ یہ بھی کہتے ہیں کہ جو بھی معاہدہ کرنا ہوگا اس کے اوپر دستخط تو کابل کی حکومت کرے گی. سو یہ جو ابھی مذاکرات کا ایک مرحلہ ہے وہ نہ صحیح, لیکن یہ جو پیرلل جرگا کی بات ہو رہی ہے کیا طالبان اس میں شریک ہو سکتے ہیں؟
میں نہیں سمجھتا کہ اس میں طالبان شریک ہوں گے. یہ غنی گورنمنٹ اس لیے کر رہی ہے کہ ماسکو سے بھی وہ باہر ہو گئے, امریکہ اور طالبان کی ٹاک سے بھی وہ باہر ہو گئے, تو اپنی ریلیونس کو ایسرٹ کرنے کے لیے وہ یہ میکنزم استعمال کر رہی ہے کہ وہ بھی ایک سٹیک ہولڈر ہیں اور بڑی پرنسپل بڑے امپورٹنٹ سٹیک ہولڈر ہیں, تاکہ ان کی طرف بھی توجہ دی جا سکے اور ان کی بات بھی سنی جائے اور ان کی بات کو تسلیم بھی کیا جائے. اگرچہ کب تک ہوگا, کیسے ہوگا, کیونکہ اصل بات تو یہ ہے کہ اگر انٹرم گورنمنٹ بننی ہے تو پھر انٹرم گورنمنٹ کی کمپوزیشن, ان کا مینڈیٹ, تو اس پہ بات ہوگی, وہ زیادہ اہم بات ہے. لیکن اگر غنی حکومت یہ کانفرنس اس لیے بلا رہی ہے کہ ان سے ایک ڈکلریشن لیا جائے کہ جو بھی بات چیت ہوگی طالبان کی وہ کابل حکومت کی ہوگی, میں سمجھتا ہوں کہ اس میں ان کو شاید کامیابی نہیں ہوگی, کیونکہ وہ عرصے سے یہ کہتے رہے ہیں کہ افغانستان میں تو پارلیمنٹ بھی ہے, دستور بھی ہے, طالبان آ کر شامل ہو جائیں. اگر ایسا ہونا ہوتا تو یہ 15 سال پہلے ہو جاتا, تو یہ انریلسٹک سی باتیں ہیں. وہ کوشش کر رہے ہیں اپنی سروائیول کے لیے جنگ لڑ رہے ہیں, اور یہ ان کا حق ہے, ان کا اپنا ویو پوائنٹ ہے, لیکن میں سمجھتا ہوں کہ ان کو کسی نہ کسی فیز میں یہ انٹرم گورنمنٹ پہ راضی کرانا ہوگا اور امریکہ کو پریشر ان پہ ڈالنا ہوگا, کیونکہ اگر انٹرم گورنمنٹ نہیں بنتی تو پھر پروسیس جو ہے وہ آگے نہیں جائے گا. تو اگر پروسیس آگے نہیں جائے گا تو پھر تو میں سمجھتا ہوں کہ بیک ٹو اسکوئر ون والی بات ہے. لیکن حالات ایسے ہیں, ڈائنامک افغانستان کی ایسی ہے کہ بات آگے جا رہی ہے, کیونکہ بنیادی مسئلہ جو ہے وہ ویڈرال کا تھا, اس پہ اتفاق ہو چکا ہے, ایک کنورجنس آف پرسپشن اس پہ اسٹیبلش ہو گیا ہے, باقی باتیں ضمنی باتیں ہیں. سب سے بڑی آبسٹیکل افغان گورنمنٹ خود اس میں ہوگی, تو ان کو کیسے کاؤنٹر کیا جائے یہ امریکن ڈپلومیسی پہ ڈیپینڈ کرتا ہے, اور جو ریجنل ممالک ہیں وہ کتنا پریشر ان پہ ڈالتے ہیں یہ اس پر بھی ڈیپینڈ کرتا ہے. لیکن میں سمجھتا ہوں کہ وہ اب آئسولیشن کی طرف جا رہے ہیں, کیونکہ ان کے اپنے وزیر جو پہلے ان کے ساتھ تھے, سال پہلے, 6 مہینے پہلے, وہ ماسکو کے کانفرنس میں شریک ہوئے, اور اب بھی بہت سے لوگ ہیں جن کے روابط ہیں طالبان کے ساتھ, تو ان کی چونکہ اب کچھ شیکی ہو گئے ہیں, کچھ ہلنے لگی ہے ساری حکومت, اس لیے انہوں نے اس حربے کے طور پہ یہ جو کانفرنس آپ بات کر رہے ہیں یہ انہوں نے اس لیے بلائی ہے تاکہ ان کی کریڈیبلٹی کسی حد تک ریسٹور ہو جائے اور ان کو امپورٹنٹ اسٹیک ہولڈر گن کے ان سے بھی بات چیت شروع کی جائے. اور میرا خیال ہے کہ طالبان ایونچولی ان سے بات ضرور کریں گے, کابل گورنمنٹ سے بھی بات کریں گے, لیکن یہ اس وقت ہوگا جب انخلاء شروع ہو چکا ہو.
Exactly. یہی بات ہم بھی کہہ رہے تھے کہ الٹیمیٹلی تو کابل گورنمنٹ اس پہ سائن کرے گی. عارف انصار صاحب, اس کانفرنس کے اوپر آپ کی رائے, آپ نے تفصیلی ورژن سنا ہے رستم شاہ مومن صاحب کا, کیا واقعتاً ایک فیس سیونگ ہے, اپنے آپ کو ریلیونٹ رکھنے کی کوشش ہے, اس کے باوجود کچھ کنٹریبیوٹ کر سکتی ہے پیس پروسیس میں یہ کانفرنس, یہ پیس جرگا؟
جی, ایک جو انٹرا افغان ڈائلاگ ہے یہ بھی اس کا ایک حصہ ہے. ٹھیک ہے کہ کسی کا بھی پورا آپ یہ نہیں کہہ سکتے کہ نیریٹو جو ہے وہ صحیح ہے. جو ماسکو میں ہوا وہ بھی ایک کوشش تھی جس میں اہم لوگوں نے شامل کی, اور سابق صدر کارزائی صاحب بھی وہاں پہ تھے, جو اور بھی آفیشل تھے, تو وہ بھی ایک ریفلیکشن تھی کہ ٹھیک ہے ایسے ڈائلاگ دنیا میں جہاں بھی ہوتے ہیں ٹریک ٹو ٹائپ ڈائلاگ, تو اس میں آفیشل شامل ہوتے ہیں اور اس کا ایک پرپز یہی ہوتا ہے کہ حکومت اپنا ایک بفر بھی رکھتی ہے, اپنا اسپیس بھی رکھتی ہے, اور وہ ٹیسٹنگ بھی ہو رہی ہوتی ہے کہ دونوں کی پوزیشنز کس حد تک چینج ہو سکتی ہیں. تو میں اس کو صرف زیرو سم نہیں کہوں گا کہ ایک ٹھیک ہے اور دوسرا بالکل غلط ہے, یہ دونوں ایک حصے ایک براڈر پروسیس کا حصہ ہیں.
بہت شکریہ عارف انصار صاحب, چیف اینالسٹ وتھ بولی ڈائریکٹ, آپ نے ہمیں جوائن کیا. امبیسڈر رستم شاہ محمد صاحب, آپ کے بھی ہم ممنون ہیں کہ آپ نے ہمارے لیے وقت نکالا. سامعین, ایک بریک کے بعد واپس آتے ہیں اور بات کرتے ہیں پاکستان کے اندر گیس کرائسس کے اوپر, گورننس اور عوام, اس کے لیے یہ کتنے بڑے دباؤ کی بات ہے اور گورننس کے اوپر سیلف کتنا پریشر ہے.
صدائے جہاں, وائس آف امریکہ اور ریڈیو نیوز نیٹورک کی مشترکہ پیشکش. ہمیں امید ہے آپ ہمارا یہ پروگرام باقاعدگی سے سنتے ہیں. آپ کو صدائے جہاں کیسا لگتا ہے رائے دیجئے. ای میل ایڈریس آپ کو بتاتے ہیں sejradio@voanews.com, اور خط لکھنے کے لیے ہمارا پتہ ہے پروگرام صدائے جہاں, پوسٹ باکس 1399, اسلام آباد.
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم, میں ہوں اسد حسن اور پروڈیوسر انجم ہرل گل. بات ہم کریں گے گیس کے بحران کے اوپر. سردیاں ہیں اور سردیوں کے آنے کے بعد اب یہ گیس کا بحران جو ہے وہ اطلاعات آ رہی ہیں کہ بہت شدید ہو گیا ہے, اور رواں سال پنجاب کے علاوہ کراچی سمیت سندھ کے مختلف شہروں میں گھریلو صارفین کے لیے گیس جو ہے وہ دستیاب نہ ہونے کی اطلاعات ہیں. دوسری جانب گیس کے بلوں میں بھی اضافہ ہوا ہے, اس سے عوام کی مشکلات اور بڑھ رہی ہیں. اس کے اوپر ایک پورا سوشل میڈیا کے اوپر بھی ہم دیکھتے ہیں کہ ایک دباؤ حکومت کے اوپر آتا ہوا نظر آتا ہے. وزیر اعظم عمران خان نے کچھ دیر پہلے وہاں پہ, اگرچہ وہ ریلوے کی ایک سرمنی تھی, وہاں پہ ایک ریلوے سسٹم کو لانچ کیا گیا ہے, اس کے ٹریکنگ سسٹم کو, لیکن اس دوران انہوں نے اس کا بھی حوالہ دیا, اور ان کا کہنا یہ تھا کہ 50 ارب روپے کی گیس چوری ہو رہی ہے. اور دوسرا یہ کہ گیس کا جو محکمہ ہے, جو کہ اس سے پہلے اس کے اوپر قرضے نہیں تھے, پچھلے گورنمنٹ جب گئی ہے تو اس پہ 150 ارب روپے سے زائد کے قرضے ڈال کے گئی ہے. گیس کمپنیوں کو دینے کے لیے پیسے نہیں ہیں, اور گیس کمپنیاں جو ہیں وہ ان کو مزید بینکوں سے بھی پیسے نہیں مل رہے, جس کی وجہ سے یہ بحران بڑھ رہا ہے. چند تھوڑی سی رپورٹ سنتے ہیں اسلام آباد سے علی فرقان کی, پھر اس کے بعد ہم رائے لیں گے. راجہ شعیب اکبر صاحب ہمارے ساتھ ہیں, سینئر پروگرام مینیجر ایٹ سینٹر فار پیس اینڈ ڈیولپمنٹ انیشیٹیوز. ان سے ہم جانیں گے کہ یہ جو کنزیومرز ہیں, اگر وہ مطمئن نہ ہوں, بھلے وہ گھریلو صارفین ہیں یا وہ انڈسٹری کا یوزر ہے, صارف ہے, یا وہاں کام کرنے والے لوگ ہیں, سو حکومت کے اوپر کتنا دباؤ ہوتا ہے, اور حکومتیں اپنی بیٹر گورننس کے ذریعے ان ایشوز کو کم از کم ایڈہاکزم کے اوپر بھی کیسے ٹیکل کر سکتی ہیں. فرقان کی رپورٹ.
پاکستان میں سردیوں میں قدرتی گیس کی طلب بڑھنے اور پیداوار محدود ہونے کے سبب گھریلو صارفین, صنعت اور سی این جی سمیت مختلف شعبوں کو گیس کی بندش کا سامنا ہے. قدرتی گیس کے کم ہوتے ذخائر اور بڑھتی ہوئی طلب کو مد نظر رکھتے ہوئے قطر سے ایل این جی یا مایا قدرتی گیس درآمد کی جا رہی ہے, لیکن صورتحال میں بہتری نہیں ہوئی. سردیوں میں یومیہ گیس کی طلب 8 ارب کیوبک فٹ ہے, جبکہ سسٹم میں موجود گیس صرف 4 ارب کیوبک فٹ ہے. ایسے میں ملک کو تقریباً 4 ارب یومیہ کیوبک فٹ گیس کی کمی کا سامنا ہے. حکومت سردیوں میں گیس کی کمی کے سبب گیس لوڈ مینجمنٹ پلان بناتی ہے. گیس کی کمی کو پورا کرنے کے لیے قطر سے جو مایا قدرتی گیس درآمد کی گئی ہے, اس میں تاخیر کی وجہ سے بھی گیس کا بحران مزید شدت اختیار کر گیا ہے. حکومت کا کہنا ہے کہ ایل این جی کے 2 جہازوں کے کراچی بندرگاہ پر لنگر انداز ہونے سے صورتحال میں بہتری آئے گی. وزارت پیٹرولیم کے ترجمان شیر افغان کا کہنا ہے کہ
کیونکہ اس سال ایل این جی اویلیبل تھی جو پہلے سالوں میں نہیں تھی, تو اس پر ایکسپیکٹیشن تھی کہ جی ایل این جی کی اویلیبلٹی کی وجہ سے بحران نہیں ہوگا. بحران کم ضرور ہو گیا ہے, مگر کمپلیٹلی زیرو نہیں ہوا. سردی ختم ہو جائے گی میرے خیال میں اگلے 1-2-3 ہفتوں میں, جب موسم بدل جائے گا تو آٹومیٹکلی کنزمپشن ڈراپ ہو جاتی ہے.
واضح رہے کہ ایل این جی سے حاصل ہونے والی گیس صنعتوں, سی این جی اور پاور پلانٹس کو فراہم کی جا رہی ہے, جبکہ درآمدی ایل این جی میں تاخیر سے صنعتوں کو بھی گیس کی فراہمی متاثر ہوئی ہے. توانائی شعبے کے ماہر کا کہنا ہے کہ ایل پی جی کی سپلائی بھی محدود ہے, اور یہ قدرتی گیس اور ایل این جی کی نسبت مہنگی ہے. اس کے علاوہ ایل پی جی کی قیمت کو اوگرا ریگولیٹ نہیں کرتا, بلکہ اوپن مارکیٹ میں تعین کرتی ہے. توانائی امور کے ماہر احد نذیر کا کہنا ہے کہ گیس کی طلب میں ہر سال اضافہ ہو رہا ہے, اور ضرورت ہے کہ گیس فراہم کرنے والی کمپنیوں سوئی صدرن اور سوئی نادرن کی استعداد کار کو بڑھایا جائے.
جی, اس میں میجر جو ہمارا گیس کرائسس کے اندر ایک میجر مسئلہ ہے وہ یہ ہے کہ جی آپ کے جو دونوں ناردرن اور سدرن ہم نے پارٹس کے لیے کمپنیز بنائی ہیں, उनके अंदर शायद जो रिक्विजिट कैपेसिटी है वो भी कम है, प्लस उनके ओवरहेड्स बहुत ज्यादा हैं, ओवरहेड ज्यादा होने की वजह से वो कभी भी प्रॉफिट में नहीं रही।
जहां एक तरफ सर्दियों में सार्फीन को गैस की कमी का सामना है, वहीं पंजाब के कई इलाकों में सार्फीन इजाफी बिलों की शिकायत कर रहे हैं। उनका कहना है कि गैस की अदम फराहमी के बावजूद वो गुज़श्ता माह के मुकाबले में कई गुना ज्यादा बिल अदा करने पर मजबूर है। वज़ीर-ए-आज़म इमरान खान ने सार्फीन की शिकायत का नोटिस लेते हुए वज़ीरे पेट्रोलियम की सरबराही में तहकीकाती कमेटी बनाई है, जिसकी रिपोर्ट की रोशनी में सार्फीन की शिकायतों का अजाला किया जाएगा। अली फुरकान, वॉइस ऑफ अमरीका, इस्लामाबाद।
जी राजा शोएब अकबर साहब, बहुत शुक्रिया आपका, वेलकम कहते हैं हम आपको। रिपोर्ट भी आपने सुनी है, इब्तदाई में भी हमने गवर्नमेंट का वर्जन दिया। इश्यूज़ हैं, सारिफ बहुत परेशान है, सो क्या पॉलिटिकल प्रेशर्स हैं गवर्नमेंट के ऊपर, और बेहतर एडमिनिस्ट्रेशन से, बेहतर गवर्नेंस से इसको कैसे रिलीफ दिया जा सकता है पब्लिक को भी और इंडस्ट्रियलिस्ट को भी?
शुक्रिया आसद, आपने मौका दिया मुझे बात करने का। और ये गैस का जो मसला है, गैस की कमी का, ये कोई आज यानी इस साल पहली दफा नहीं हो रहा है। हम तकरीबन हर साल ही इसको सफर करते हैं। इस दफा ये जरूर हुआ कि शायद हम एक्सपेक्ट कर रहे थे कि जो एलएनजी है वो वक्त पर आएगी और ये मसला इतना नहीं होगा, बढ़ेगा नहीं, लेकिन बहरहाल बढ़ गया। अब ये जो आपका सवाल है, ये नई गवर्नमेंट की ये बड़ा ही कह लें कि सोचने का इसमें मकाम है। एक जानब तो गवर्नमेंट जो है वो कुछ वादे उसने किए थे कि हम अच्छी गवर्नेंस लाएंगे और ये जो मसाइल हैं इनको हल करेंगे, तो वो दे आर स्ट्रगलिंग, और उसमें जाहिर है वो उनकी कुछ अभी इनिशियल स्टेज है, तो मतलब गवर्नमेंट के पास हम उसको ये लिवरेज दे देते हैं कि वो अभी शायद मसाइल को समझने की कोशिश करें। दूसरी जानब एक और मसला है जो मेरा ख्याल है कि वो आगे जाकर सर उठाएगा, कि पिछली गवर्नमेंट ने जाने से पहले काफी बड़ी तादाद में नई गैस स्कीम्स अप्रूव की थी, तो अब उनको कुछ को तो इन्होंने हटा दिया होगा जो अभी शुरू नहीं हुई, लेकिन मेरे इल्म में है कि बहुत सारी गैस स्कीम्स हैं वो इनिशिएट हुई थी, उनके पैसे रिलीज हो गए थे जब ये जनरल इलेक्शन से पहले बाय इलेक्शन हो रहे थे, कुछ जो मार्च तक होते थे उनमें, तो उस वक्त बहुत सारी स्कीम्स ऐसी थी जिनको इनिशिएट किया गया था। तो वो भी इस गवर्नमेंट के लिए दर्द सर होगा कि क्या जब गैस शॉर्टेज पहले ही इतनी ज्यादा है, तो उसमें हम नई स्कीम्स का क्या करें जिनके लिए कि आधा से ज्यादा काम शायद हो चुका हो। तो ये एक इस तरह का प्रेशर होगा गवर्नमेंट के ऊपर आने वाले दिनों में भी, जिसको बहरहाल में सस्टेन करना पड़ेगा, जबकि हमारे पास मौजूदा वक्त में उतनी मकदार में गैस नहीं। आपकी रिपोर्ट में भी बड़ा वाजे नजर आ रहा है कि मतलब शॉर्टफॉल 50% है, तो ज़ाहिर है 50% का जब शॉर्टफॉल हो तो आप नई स्कीम्स इनिशिएट नहीं कर पाते, तो नई स्कीम्स इनिशिएट ना कर पाना जो है वो भी गवर्नमेंट के लिए एक इशू होगा, क्योंकि हमारे यहाँ गैस और बिजली यही तो और सड़कें यही तो वो वोट लेने के तरीके हैं जो आमतौर पे इस्तेमाल किए जाते रहे हैं।
सही 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 सही
जी, अभी जी। अभी जी जी बोलिए,
आप उसमें कुछ इजाफा करना चाह रहे हैं कि हम इसको
मैं कहना ये चाह रहा था कि अभी जो मौजूदा क्राइसिस है इससे एक सबक जरूर इस गवर्नमेंट को सीखना चाहिए। हमारे यहाँ जो गवर्नेंस है वो कभी भी रिस्पॉन्सिव नहीं रही, मतलब गुड गवर्नेंस की निशानियों में से एक निशानी होती है कि गवर्नमेंट जो है वो रिस्पॉन्सिव हो टू द नीड्स, जो मसाइल आने वाले हैं उनकी उनका पहले से हमें पता हो और हम उनकी तैयारी करके रखें। हमारे यहाँ गवर्नेंस मॉडल जो है वो कुछ इस तरह का है कि हम जब मसला खड़ा हो जाता है तो उसके बाद हम एक तरीका इख्तियार करते हैं, फिर हम दूसरा तरीका इख्तियार करते हैं, तो यानी रिएक्शनरी अप्रोच हमारे यहाँ रही है हमेशा से। तो अभी मौजूदा सूरत हाल में भी हमने देखा कि जो गवर्नमेंट मशीनरी है उसने कुछ रिएक्शनरी अप्रोच ही अडॉप्ट की है। होना ये चाहिए था कि कोई डाटा हमारे पास मौजूद हो, उस डाटा की बुनियाद के ऊपर जो गवर्नमेंट है उसके इदारे जो हैं वो अपनी पहले से तैयारी करें, उनको मालूम हो कि अगर टेम्परेचर इतने डिग्री गिरेगा या फॉग की ये सिचुएशन होगी तो उस वक्त गैस की कंजम्पशन फला फला इलाके में कितनी बढ़ जाने वाली है।
पहले से तो अच्छी तरह से
अचानक से शटडाउन से इनको काफी हद तक कंट्रोल किया जा सकता है, प्रोवाइडेड وی ہیو دا ڈیٹا, اور ڈیٹا مینجمنٹ ہمارے پاکستان میں ابھی شاید گورنمنٹ کے لیول پہ شاید ابھی اس پہ اس طرح سے سوچا ہی نہیں گیا. تو اگر مطلب ڈیٹا مینٹین کرنا از ناٹ ا بگ ایشو, اس کے لیے ایک پولیٹیکل ویل کی ضرورت ہے.
ڈیٹا ہوگا تبھی اگر آپ کو مسئلے کی شدت کا اندازہ ہے تبھی اس کا ازالہ بھی ہو سکتا ہے. بہت شکریہ آپ کا راجہ شعیب اکبر صاحب, آپ نے ہمیں جوائن کیا, سینئر پروگرام مینیجر ایٹ سینٹر فار پیس اینڈ ڈیولپمنٹ انیشیٹو. سامعین چلیں گے ہم پروگرام کے آخری سیگمنٹ کی جانب, اسپورٹس کرکٹ. پی ایس ایل سیزن 4 چوتھے ایڈیشن کی ٹرافی کی آج باقاعدہ تقریب رونمائی کر دی گئی ہے, اور ایونٹ میں شامل تمام ٹیموں کے کپتانوں نے بھی چیئرمین پی سی بی احسان مانی اور مینیجنگ ڈائریکٹر وسیم خان کے ہمراہ پریس کانفرنس کی, فوٹو سیشنز ہوئے ہیں. پی ایس ایل 4 باقی پہلے کے 3 سیزن سے کیسے مختلف ہیں, انالیسز لیں گے یحییٰ حسینی سے, سینئر جرنلسٹ ہیں اور سینئر اسپورٹس اینکر ہیں, جیو ٹیلی ویژن پہ اپنا پروگرام کرتے ہیں. یحییٰ بہت شکریہ آپ کا, آپ نے ہمارے لیے وقت نکالا. پی ایس ایل 4 کیک آف ہونے جا رہا ہے, کیا جوش و خروش ہے, پہلے ایک سے اس کا کیسے موازنہ کریں گے؟
اسد دیکھیں ہر گزرتا دن تو ایک اچھی شروعات ہے, اور پاکستان سپر لیگ سیزن 4 کی شروعات ہے, اور سیزن کی سب سے بڑی بات یہ ہے کہ 34 میچ ہیں, اور اس بار ابو دھابی کا اضافہ ہوا ہے. ساتھ ساتھ 34 میں سے 8 میچوں کی میزبانی پاکستان کو ملی ہے, 3 لاہور میں, 5 انکلوڈنگ فائنل کراچی میں کھیلا جائے گا. تو یہ پاکستان کے انٹرنیشنل کرکٹ کی واپسی کے حوالے سے گڈ جیسٹر ہے, اور جو غیر ملکی کھلاڑی ہیں انہوں نے بھی پاکستان آ کر کھیلنے پر رضامندی ظاہر کی ہے. تو آل دا وے یہ ہم کہہ سکتے ہیں کہ یہ پاکستان سپر لیگ پاکستان میں بین الاقوامی کرکٹ کی واپسی کے اعتبار سے انتہائی اہمیت کا حامل ہے. اور جہاں تک آپ یہ کہہ رہے ہیں کہ پاکستان سپر لیگ سیزن 4 کو پہلے 3 سیزن کے مقابلے میں آپ کس طرح دیکھتے ہیں, تو وہ جوش و خروش اب بنا نہیں ہے اسد, لیکن امید کرتا ہوں کہ جیسے جیسے یہ ٹورنامنٹ کل کے بعد کک آف ہوگا, اوپننگ سیرمنی کے بعد, تو وہ جوش و خروش بڑھے گا اور لوگ جو ہیں اس کی طرف متوجہ ہوں گے.
یہی کیا ایک وجہ یہ بھی تو نہیں ہے کہ آف کورس اس میں اگر میڈیا پارٹنرز بھی اس کے ساتھ ہیں, لیکن جیو اس میں لیڈ کرتا ہے, اگر جیو لیڈ کرے تو باقی چینلز بھی آف کورس اس کو فالو کرتے ہیں جیو کے باکس کو, ایک بات ہے. اور دوسری بات یہ ہے کہ کیا یہ ریزنز بھی ہو سکتی ہیں کہ چونکہ یہ جو کفایت شعاری ہے یہ ہرٹ کر رہی ہے میڈیا کو بھی, اور میڈیا کی جو اپروچ ہے ٹوورڈز پی ایس ایل پھر اس کو بھی؟
دیکھیں اسد یہ تو بڑی اچھی بات ہے کہ جیو گروپ کے چینل جیو سپر کو پہلے 3 سیزن کی طرح چوتھے سیزن کی جو ہے وہ لائف ٹیلی کاسٹ کرنے کی جو ہے وہ ایک بار پھر موقع ملا ہے. لیکن جہاں تک آپ بات کر رہے ہیں کہ جتنا گڑ ڈالیں گے اتنا میٹھا ہوگا, دیکھیں جیو ہو یا پھر لاہور کلندر, اس نے پاکستان سپر لیگ کو اگر زندہ رکھا ہے, پورا سال ایکٹیویٹی کی ہے. یہ اگر میں کہوں تو شاید یہ کہنا غلط نہ ہوگا, جو اس ٹیم کے اونر ہے فواد رانا, کچھ دن پہلے وہ کراچی آئے تھے اور انہوں نے کہا کہ پاکستان سپر لیگ کے 40% اگر مقبولیت ہے تو وہ لاہور کلندر کی وجہ سے. پورا سال وہ اس کو انگیج رکھتے ہیں, جیو نیوز ہوا, جیو جو نیٹ ورک ہے اس پر یہ ساری چیزیں چلتی ہیں. جہاں تک آپ بات کر رہے ہیں کچھ کفایت شاعری کے اعتبار سے, تو شاید احسان مانی جو ہے ابھی وہ سمجھ نہیں پائے ہیں چیزوں کو. جتنی دلچسپی نجم عزیز سیٹھی کی تھی, کیونکہ ان کا بیبی تھا, جس انداز میں انہوں نے اس کو شروعات کرائی, پھر پہلے 3 سیزن میں جو ہے وہ آپ کو گانا گاتے ہوئے دکھائی دیے پاکستان کے معروف علی ظفر صاحب, لیکن اس بار جو گانا گایا ہے فواد خان نے وہ اتنا امپیکٹ کریٹ نہیں کر سکا. لیکن اب یہ ساری پرانی باتیں ہو گئی ہیں, اور اب ساری توجہ جو ہے پاکستان سپر لیگ سیزن 4 کی طرف ہے. پہلے 3 سیزن کے مقابلے میں 3 گنا زیادہ حبیب بینک نے جو ہے وہ پیسے دیے ہیں اسپانسرشپ کی مد میں. ریڈیو رائٹ جو ہے وہ $4 لاکھ میں فروخت ہوئے ہیں, ٹی وی رائٹ جو ہیں وہ زیادہ میں فروخت ہوئے ہیں.
تو یہاں بن گیا. یا آخری بات, یہ جو نیا ٹیلنٹ آف کورس ساری ٹیمیں جتنے بھی فرنچائزز ہیں وہ ایکسپلور کرتی ہیں, نئے پلیئرز آتے ہیں, سو اس دفعہ کچھ شائننگ ٹیلنٹ آپ کو نظر آ رہا ہے جو ٹیموں کے اندر ہوگا؟
دیکھیں ایمرجنگ پلیئرز تو آپ کو اس بات بھی کھیلتے ہوئے دکھائی دیں گے, لیکن سب سے بڑا سوال یہ ہے کہ کیا یہ T20 کرکٹ, کیا یہ مختصر فارمیٹ کی کرکٹ پاکستان کرکٹ کے لیے کک آف بنے گی؟ بات یہ کی جا رہی ہے کہ جی پاکستان کو ٹیلنٹ ملا, کہاں ٹیلنٹ ملا اس پاکستان سپر لیگ سے؟ روشنیاں آن ہوتی ہیں, جگمگاتی ہیں, ٹورنامنٹ ختم ہوتا ہے, 2-3 میچ کھلاڑی کھیلتے ہیں, اس کے بعد وہ غائب ہو جاتے ہیں. پاکستان سپر لیگ سیزن 3 کے بہترین بالر قرار پائے تھے فہیم اشرف, ویئر ہی از, آپ ان کی پرفارمنس دیکھ لیں پورے 2018 کے سیزن میں, ان کی پرفارمنس آپ مجھے بتا کر دیکھ لیں. 30 رنز انہوں نے T20 کرکٹ میں نہیں بنائے, 30 رنز انہوں نے ون ڈے کرکٹ میں نہیں بنائے, کس بات کی آل ٹائم
لیڈر ہیں؟ لیکن طلعت ہے, عماد ہیں, شاداب ہیں, یہ فخر ہیں, یہ ٹیلنٹ تو آیا وہاں سے.
دیکھیں یہ بھی جو آپ جس ٹیلنٹ کی بات کر رہے ہیں اسپارک نہیں کر رہا, جتنی مستقل مزاجی انڈین پریمیئر لیگ میں کھلاڑیوں کی رہی ہے وہ آئی پی ایل کی بنیاد پر ٹیم کو منتخب نہیں کرتے. اور اس کی بنیادی وجہ یہ ہے کہ 2007 میں پہلی مرتبہ انڈیا آئی سی سی ورلڈ T20 چیمپئن بنا تھا, اور یہ 2018 انڈیا کا بھی فائنل بھی نہیں کھیلا.
بہت شکریہ آپ کا یا حسینی, آپ نے ہمیں جوائن کیا, آپ کا بہت شکریہ. اور سامعین, اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے. پروڈیوسر تھے انجم ہیرلڈ گل, انجینئر تھے میشا ڈبنس کی. اسد حسن کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے. سلسلے سے پریانکا گاندھی کی عملی سیاست میں آمد کو ایک بہترین قدم قرار دیا جا رہا ہے. پیر کے روز پریانکا نے بھارت کے سب سے گنجان آبادی والے صوبے اتر پردیش میں کانگریس پارٹی کے لیے سیاسی مہم کا آغاز کیا. بھارت میں اس سال مئی میں عام انتخابات ہو رہے ہیں, مگر کیا پریانکا کی عملی سیاست میں آمد کانگریس پارٹی کے لیے فائدہ مند ثابت ہوگی؟ ماہرین نے اس پر ملے جلے رد عمل کا اظہار کیا ہے, اور انجم ہیرلڈ گل نے یہ رپورٹ تیار کی ہے.
گزشتہ ماہ کانگریس پارٹی کے صدر راہل گاندھی نے اچانک ہی اپنی چھوٹی بہن پریانکا کو جماعت کا جنرل سیکرٹری بنانے کا اعلان کیا تھا. اتر پردیش میں وہ اپنی جماعت کا چہرہ ہوں گی. قومی اسمبلی میں قانون سازوں کی سب سے زیادہ تعداد اسی ریاست سے جاتی ہے. اس وقت یہاں بھارتی وزیر اعظم نریندر مودی کی جماعت بھارتیہ جنتا پارٹی یعنی بی جے پی کا غلبہ ہے. اگرچہ پریانکا ماضی میں بھی اپنی والدہ سونیا گاندھی اور اپنے بھائی راہل گاندھی کی انتخابی مہم کے انتظامات سنبھال چکی ہیں, لیکن وہ کبھی پارٹی کے کسی عہدے پر فائز نہیں رہیں. تو کیا اس نئی حیثیت میں وہ اپنی جماعت کے لیے کچھ بہتر کر سکیں گی؟ اس بارے میں ہندوستان ٹائمز کے ہندی ورژن کے ایڈیٹر پرتاپ سوم وانچی کہتے ہیں,
کانگریس میں جیسے لیڈر تو بہت سارے ہیں لیکن کراؤڈ پولر ابھی اتنا بڑا کوئی نہیں ہے. لیکن جس طرح سے یہ دو کانسٹیٹیوئنسی میں ہی موو کرتی تھی, امیٹھی میں اور رائے بریلی میں, تو وہاں جو کراؤڈ پول تھا, جو ان کا اسٹائل تھا انٹریکشن کرنا لوگوں سے, تو مجھے لگتا ہے کہ اس حوالے سے ان کو جو ایک ٹیریٹری ابھی کانگریس نے دی ہے ایسٹرن یو پی.
لیکن معروف صحافی اور دانشور ڈاکٹر منیش کمار اس بات سے اتفاق نہیں کرتے.
2004 کے بعد سے جتنے بھی چناؤ ہوئے ہیں ہندوستان کے اندر میں, ان ہر چناؤ میں پرینکا گاندھی کیمپین کی ہے. ون نمبر ٹو, 2004 کے چناؤ سے پہلے سے جو سونیا گاندھی نے پورے دیش بھر میں ریلی کیا, جو سونیا گاندھی جو وہ گھوم کر کے کانگریس کو پھر سے کھڑا کیا اور بی جے پی کو ہرا کر کے 2004 میں وہ انہوں نے سرکار بنائی, اس کے ون آف دا مین پلانر پرینکا گاندھی رہی. سونیا گاندھی کا بھاشن جناردھن دویدی اور پرینکا گاندھی مل کر لکھا کرتی تھی.
شکل و صورت میں 47 سالہ پریانکا اپنی دادی اندرا گاندھی سے بہت ملتی جلتی ہیں, جو کہ بھارت کی سابق وزیر اعظم تھیں. بھارتیہ جنتا پارٹی نے پریانکا کی بطور جنرل سیکرٹری تعیناتی کو خاندانی سلسلے کو آگے بڑھانے کی سیاست کا نام دیا ہے. ڈاکٹر منیش کمار کہتے ہیں کہ بی جے پی کی تنقید ایک حد تک درست ہے.
کانگریس پارٹی بیسیکلی گاندھی پریوار کا ایک حصہ ہے, بیسیکلی وہ ایک ان کی ملکیت ہے. اس لیے یہ کوئی گاندھی پریوار کا سدسیہ ہو, چاہے وہ راہل گاندھی ہو, سونیا گاندھی ہو یا پھر پرینکا گاندھی ہو, اور ان کو کوئی پد ملے یا جنرل سیکرٹری بنا دیا جائے یا وائس پریزیڈنٹ بنایا جائے یا پریزیڈنٹ بنا دیا جائے, اس سے کوئی خاص انتر نہیں پڑتا ہے. پرینکا گاندھی پہلے بھی جنرل سیکرٹری سے زیادہ پاورفل تھی.
اس بارے میں پرتاپ سوم وانچی کہتے ہیں,
ایک داؤ ہے جو انہوں نے کھیلا ہے, تو اس میں فائدہ تو ہے, نقصان مجھے کچھ ہوتا دیکھ نہیں رہا ہے.
گزشتہ سال صوبائی انتخابات میں بی جے پی کو زرعی شعبے میں ناقص کارکردگی اور بے روزگاری کے دباؤ کی وجہ سے ناکامیوں کا سامنا رہا, جس سے وزیر اعظم مودی کی ساکھ کو نقصان پہنچا ہے. اب کانگریس اس صورتحال کا فائدہ اٹھانا چاہتی ہے. بھارتی اخبارات کے مطابق اتر پردیش میں کانگریس پارٹی کے حامی کسان توقع کر رہے ہیں کہ راہل وزیر اعظم اور پریانکا صوبے کی وزیر اعلیٰ ہوں گی. اس بارے میں پرتاپ سوم وانچی کہتے ہیں,
کانگریس نے ایک دوسرا انڈیکیشن بھی دیا کہ ہم یو پی میں اپنا چیف منسٹر بنائیں گے, یعنی کہیں نہ کہیں یہ بتایا گیا کہ پرینکا گاندھی اتر پردیش کی چیف منسٹر بھی ہو سکتی ہیں.
لیکن ڈاکٹر منیش کمار کہتے ہیں کہ پرینکا وزیر اعلیٰ نہیں بنے گی.
وہ چیف منسٹر کے لیے وہ نہیں لڑنے والی ہے اور یو پی کے چیف منسٹر نہیں بننے والی ہے, اور وہ صرف یو پی تک ہی سیمت نہیں رہیں گی, وہ ایک آل انڈیا فیس بن کر کے اس چناؤ میں حصہ لیں گی.
بھائی بہن کی اس جوڑی کے لیے یہ سب اتنا آسان نہیں ہوگا. یہاں ذات برادری کی بنیاد پر پہلے ہی دو علاقائی جماعتیں بی جے پی کے ساتھ مل کر اقتدار میں آنے کے لیے کوشاں ہیں, اور گزشتہ انتخابات میں کانگریس پارٹی ایک بہت چھوٹے کھلاڑی کے طور پر سامنے آئی تھی۔ اس بارے میں بھارت کے ایک معروف اخبار کے پولیٹیکل ایڈیٹر ونود شرما کہتے ہیں،
ایک بات تو صحیح ہے صاحب، نظر آ رہی ہے جو کانگریس کا جو کادر تھا، جو اوندھے منہ لیٹا ہوا تھا 2014 میں جب اتنی بڑی اس کی ہار ہوئی، آج کے دن وہ کھڑا ہو گیا اور لڑنے کے لیے تیار ہے۔ میں یہ کہہ رہا ہوں کہ کانگریس پارٹی اور اپوزیشن پارٹیز آج کے دن لڑ رہی ہیں، ڈنکے کی چوٹ پہ لڑ رہی ہیں۔
سن 2009 کے انتخابات میں کانگریس پارٹی نے اتر پردیش میں 21 نشستیں حاصل کی تھیں، لیکن سن 2014 میں صرف 2 نشستیں جیت سکی۔ انجم ہیرلڈ گل،